मैं मुबल्लिग बनूं सुल्तों का, खूब चर्चा करूं सुल्तों का, हो करम बहरे खाके मदीना।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاه والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله الصلاه والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله। उम्मत को बख्शवाने वाले प्यारे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम का फरमाने आलीशान है, मैंने गुज़श्ता रात अजीब वाकया देखा। मैंने अपने एक उम्मती को देखा जो पुल सिरात पर कभी घिसटकर और कभी घुटनों के बल चल रहा था। इतने में वो दुरूद आया जो इसने मुझ पर भेजा था, उसने उसे पुल सिरात पर खड़ा कर दिया, यहां तक के उसने पुल सिरात पार कर लिया। रजा पुल से अब वजद करते गुजरिए, रजा पुल से अब वजद करते गुजरिए, के है रब्बे सल्लिम सदाए मुहम्मद, के है रब्बे सल्लिम सदाए मुहम्मद। हजरत सैयदना फकीह अबू लैस समरकंदी रहमतुल्लाही अलैह तंबीहुल गाफिलीन में नकल करते हैं कि हज़रत सैयदना वाहब बिन मुनब्बह रहमतुल्लाही अलैह फरमाते हैं कि बनी इसराइल के एक बुज़ुर्ग एक बार कहीं जा रहे थे कि रास्ते में अचानक ऊपर से पत्थर की एक चट्टान सर के करीब आ पहुंची। इन्होंने जिक्रुल्लाह शुरू कर दिया तो वो दूर हट गई। फिर खौफनाक शेर और दरिंदे यानी फाड़ खाने वाले जानवर जाहिर होने लगे, मगर वो बुजुर्ग ना घबराए और जिक्रुल्लाह में लगे रहे। जब वो बुजुर्ग नमाज में मशगूल हुए तो एक सांप पांव से लिपट गया, यहां तक के सारे बदन पर फिरता रहा और सर तक पहुंच गया। जब वो सजदे का इरादा फरमाते तो वो चेहरे से लिपट जाता, सजदे के लिए सर झुकाते, ये लुकमा बनाने के लिए चाय सजदा पर मुंह खोल देता, मगर वो बुजुर्ग उसे हटाकर सजदा करने में कामयाब हो जाते हैं। जब नमाज से फारिग हुए तो शैतान खुलकर सामने आ गया और कहने लगा कि ये सारी हरकतें मैंने ही की हैं, मैं आपकी हिम्मत और हौसला से बहुत मुतासिर हुआ, लिहाजा मैंने तय कर लिया है कि आपको कभी नहीं बहकाऊंगा, मेहरबानी फरमाकर मुझसे दोस्ती कर लीजिए। शैतान बड़ा मक्कार है, ये याद रखना मेरे प्यारे इस्लाम, शैतान वार पर वार करता है, कभी इस तरफ से वार करेगा, कभी सामने से वार करेगा, कभी बाएं से वार करेगा, कभी पीछे से वार करेगा, कभी ऊपर से वार करेगा। शैतान मायूस नहीं होता, हाँ मायूस नहीं होता, तो चारों तरफ से वो वार करता है। अब वो बुजुर्ग जो है, हालांकि वो चट्टान बनकर सामने आया लेकिन वो ना घबराए, अल्लाह वाले थे, हम नमाज पढ़ते हो तो मक्खी भी आए तो बस हमारी सारी तवज्जो मक्खी पर हो जाती है, चींटी गुजर रही हो तो सारी तवज्जो चींटी पर हमारी हो जाती है, कोई मामूली कीड़ा भी चलकर आ रहा हो तो सारी तवज्जो उसकी तरफ हो जाती है, लेकिन ये सांप बनकर ये जिस्म पर रेंगता रहा मुंह के सामने सजदे के सामने, लेकिन ये जो है अल्लाह वाले जिक्रुल्लाह करते रहे और घबराए नहीं, डरे नहीं, अल्लाह की याद में मशगूल रहे। अब शैतान मर्दूद क्या बोलता है कि आप उससे दोस्ती कर लीजिए। उस इसराइली बुजुर्ग ने शैतान के इस वार को भी नाकाम बनाते हुए फरमाया कि तूने मुझे डराने की कोशिश की लेकिन अल्हम्दुलिल्लाह मैं डरा नहीं, मैं तुझसे हरगिज दोस्ती नहीं करूंगा। بولا اچھا اپنے اہل و عیال کا احوال مجھ سے دریافت کر لیجئے کہ آپ کے بعد ان پر کیا گزری. بولا فرمایا مجھے تجھ سے پوچھنے کی ضرورت نہیں ہے. شیطان نے کہا کہ پھر یہی پوچھ لیجئے کہ میں لوگوں کو کس طرح بیکاتا ہوں. فرمایا ہاں یہ بتا دے. بولا میرے تین جھال ہیں, نمبر ایک بخل, نمبر دو غصہ, نمبر تین نشہ. اپنے تینوں جالوں کی وضاحت کرتے ہوئے بولا کہ جب کسی پر بخل کا جال پھینکتا ہوں تو وہ مال کے جال میں الجھ کر رہ جاتا ہے. اس کا ذہن یہ بناتا رہتا ہوں کہ تیرے پاس بہت کم مال ہے. اس طرح وہ بخل میں مبتلا ہو کر حقوق واجبہ یعنی زکوٰۃ وغیرہ میں خرچ کرنے سے محروم رہتا ہے اور دوسرے لوگوں کے مال کی طرف بھی مائل ہو جاتا ہے, اور یوں مال کے جال میں پھنس کر نیکیوں سے دور ہو کر گناہوں کے دلدل میں اتر جاتا ہے. تو بخل جو ہے یہ کیسا برا وصف ہے. انسان کو سخی ہونا چاہیے, راہ خدا میں دینے والا ہونا چاہیے, جہاں ضرورت ہے وہاں پر خرچ کرنے والا ہونا چاہیے. کہ کوئی بھی ولی ایسا نہیں جو سخی نہ ہو, ولی ہوتا ہی سخی ہے. کہ سخاوت جو ہے یہ ایک ایسا وصف ہے کہ جس کے اندر سخاوت کا وصف آ جائے تو یہ وصف کئی اچھی چیزیں اس کے اندر پیدا کر دیتا ہے, کئی اچھے اوصاف اور اس کے اندر آ جاتے ہیں اس سخاوت کی برکت سے. اور بخل یہ ایسی بیماری ہے کہ یہ جس کو لگ جائے نا تو پھر کئی گناہوں کی بیماریاں جو ہے یہ بخل کے سبب لگتی ہے. کہ حقوق واجبہ میں بھی پھر آدمی خرچ نہیں کرتا, دوسروں کے مال پر نظر ہوتی ہے, بس مال جمع ہونا چاہیے, قصے نہیں دیتا, حق نہیں دیتا, دو نمبر کی چیز کو ایک نمبر کر کے بیچ رہا ہوتا ہے, جھوٹ بول کر مال دے رہا ہوتا ہے, دھوکا لوگوں کو دے رہا ہوتا ہے, بندہ ملاوٹ کر رہا ہوتا ہے. تو مالی کی تو محبت ہوتی ہے اور کس کی ہوتی ہے, تو یہ بخل ہوتا ہے کہ بس مال بچ جائے, میرا مال بچ جائے, معاذ اللہ استغفر اللہ. تو بخل سے بچنا چاہیے, یہ شیطان کا جھال ہے. کہتا ہے کہ جب کسی پر غصے کا جال ڈالنے میں کامیاب ہو جاتا ہوں تو جس طرح بچے گیند یعنی بال کو پھینکتے اور اچھالتے ہیں, میں اس غسیل شخص کو شیاطین کی جماعت میں اسی طرح پھینکتا اور اچھالتا ہوں. یعنی جس طرح بچے کے ہاتھ میں بال ہو وہ جو چاہے کرے اس کے ساتھ, جس طرف چاہے پھینکے, جس طرف چاہے اچھالے, کبھی دیوار سے لگائے, کبھی چھت پر پھینک دے, جو چاہے کرے. بندہ جب غصے میں آتا ہے, جب غصہ اس کو آتا ہے تو غصے میں ہی شیطان کے ہاتھ میں اسی طرح ہوتا ہے کہ شیطان جو چاہے اس سے کرائے. مردود بکتا ہے کہ غسیلہ شخص علم و عمل کے کتنے ہی بڑے مرتبے پر فائز ہو, خواہ اپنی دعاؤں سے مردے زندہ کر دیتا ہوں. یعنی ایسا علم, ایسا عمل, ایسی عبادت, ایسی ریاضت اور ایسا مستجاب الدعوت کہ دعاؤں سے مردے زندہ کر دیتا ہوں. شیطان مردود کہتا ہے میں اس سے مایوس نہیں ہوتا. اے غصے والا آدمی, علم بہت ہے, عمل بہت ہے, لیکن غصہ بھی بہت ہے, تو کہتا ہے میں اس سے مایوس نہیں ہوتا. مجھے امید ہوتی ہے کہ کبھی نہ کبھی وہ غصے میں بے قابو ہو کر کوئی ایسا جملہ بک دے گا جس سے اس کی آخرت تباہ ہو جائے گی. امام غزالی رحمت اللہ علیہ فرماتے ہیں کہ اکثر لوگ جہنم میں غصے ہی کے سبب داخل ہوں گے. دنیا میں بھی آپ دیکھ لیں کہ جو جیلوں میں بند ہے, سریوں کے پیچھے بند ہے, اس کے پیچھے کیا ہوتا ہے؟ غصہ ہی ہوتا ہے کہ جھگڑا ہوا, غصہ آیا, کسی کا سر پھوڑ دیا, کسی کی آنکھ پھوڑ دی, فائر کر دیا, کسی پر چھری سے وار کر دیے. بعض بدبخت تو ایسے ہیں کہ ماں باپ کو قتل کر دیتے ہیں. ہاں غصہ ہی تو پیچھے ہوتا ہے, غصہ, نشہ, یہی چیزیں ہوتی ہیں. ہاں ماں باپ کو قتل کر دیتے, بھائیوں کو مارتے, بہنوں کو مارتے, ہاں یہ غصہ ہوتا ہے. اور پھر جیلوں میں بند ہوتے, پھر افسوس کر رہے ہوتے, پھر نادم ہو رہے ہوتے کہ یہ مجھ سے کیا ہو گیا, یہ مجھ سے کیا ہو گیا. تو غصہ جو ہے اس پر کنٹرول ہونا چاہیے. رہا نشہ تو کہتا ہے کہ میرے اس جال کا شکار, اس کو تو میں بکری کی طرح کان پکڑ کر جس برائی کی طرف چاہوں لیے لیے پھرتا ہوں. اس طرح شیطان نے یہ بھی بتا دیا کہ جو شخص غصہ کرتا ہے وہ شیطان کے ہاتھ میں ایسا ہے جیسے بچوں کے ہاتھ میں گیند بال. اس لیے غصہ کرنے والے کو صبر کرنا چاہیے تاکہ شیطان کا قیدی نہ بنے, کہ کہیں عمل ہی ضائع نہ کر بیٹھے. تو غصے کے میرے پیارے اسلامی بھائیوں نقصانات بہت سارے ہیں, غصے کے نقصانات بہت سارے. دیکھیں غصہ انسان کے خمیر میں رکھا گیا ہے, غصے کی ضرورت بھی ہے. امام غزالی علیہ رحمۃ اللہ علیہ نے غصے کی بہت اچھی ڈیفینیشن کی. آپ کہتے ہیں کہ دل انسانی جسم کا بادشاہ ہے, دل جو ہے یہ انسانی جسم کا بادشاہ ہے, صحیح نا, اور بقیہ یہ جو اعضاء ہیں یہ اس کی رعایا ہے, جسم ایک سلطنت کی طرح ہے, اور اس کا بادشاہ کون ہے؟ دل ہے. عقل وزیر ہے, عقل جو ہے یہ وزیر ہے, تو دل جو کو یہ وزیر جو ہے یہ مشورے دیتا ہے, اور غصہ جو ہے یہ سمجھے کہ کوتوال ہے, یعنی یوں سمجھ لے کہ جو فوج ہوتی ہے جو کسی سلطنت کی حفاظت کرتی ہے, یا پولیس سمجھ لیں کہ جو کسی سلطنت کی حفاظت کے لیے ہوتے ہیں, تو کہا کہ یہ غصہ یہ ہے. آپ فرماتے ہیں کہ اگر جو لوگ یہ جو حفاظت کرنے والے ہیں, حارسین جو ہوتے ہیں جو سیکیورٹی کرتے ہیں, تو یہ اگر بادشاہ کے تحت ہوں گے تو نظام چلے گا, اب یہ بادشاہ کے تحت نہیں ہوگا تو نظام ظاہر ہے کہ وہ آؤٹ ہو جائے گا, ٹھیک ہے نا, تو نظام سارا سلطنت کا نظام ہی بگڑ کر رہ جائے گا. تو آپ نے یہ ڈیفینیشن اس کی تو غصہ جو ہے یہ انسان کے کنٹرول میں ہونا چاہیے, اس کی عقل کے تحت ہونا چاہیے, عقل پر غالب نہیں آ جانا چاہیے. کہ غصہ جب عقل پر غالب آ جائے گا تو سوچنے سمجھنے کی صلاحیت ختم ہو جائے گی, پھر بھی فیصلے درست نہیں کرے گا. تو غصہ جو ہے یہ عقل کے تحت ہونا چاہیے اور صبر کرنا چاہیے. امام غزالی رحمۃ اللہ علیہ فرماتے ہیں کہ غصے کا علاج اور اس معاملے میں محنت و مشقت برداشت کرنا فرض ہے, کہ اکثر لوگ غصے ہی کے باعث جہنم میں جائیں گے. حضرت حسن بصری رحمۃ اللہ علیہ فرماتے ہیں کہ آدمی تو غصے میں خوب اچھلتا ہے, کہیں اب کی اچھال تجھے دوزخ میں نہ ڈال دے. اے پیارے بھائی, غصے کی عادت نکال دے, غصہ کہیں نہ نار میں تجھ کو اچھال دے. تو غصے کو کنٹرول کرنا ہے میرے پیارے اسلام بھائی, کہاں غصہ کرنا ہے, کہاں نہیں کرنا, کہاں غصے کا رخ جو ہے یہ پھیرنا ہے, یہ سب میرے پیارے اور محترم اسلامی بھائیوں سیکھنا ہے, یہ سب سمجھنا ہے. اگر یہ نہیں سیکھیں گے, نہیں سمجھیں گے, تو بہت بڑے بڑے نقصان کریں گے, اور بہت بڑے 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 نقصان لوگ کر ہی رہے ہوتے ہیں, طلاق بھی غصے میں دے رہے ہوتے ہیں, گھر کا سسٹم, گھر کا سارا نظام غصے کے سبب جو ہے وہ خراب ہو جاتا ہے, بندہ صبر نہیں کرتا, برداشت نہیں کرتا, تو ظاہر ہے کہ بہت بڑے بڑے نقصانات یہ کرے گا. حضرت سیدنا ابو دردہ رضی اللہ تعالیٰ عنہ نے عرض کیا, رسول اللہ صلی اللہ علیہ وسلم کوئی ایسا عمل ارشاد فرمائیے جو مجھے جنت میں داخل کر دے. حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, یعنی غصہ نہ کیا کرو تو تمہارے لیے جنت ہے. جامع کوثر پلانے والے, شفاعت فرمانے والے پیارے آقا صلی اللہ علیہ وسلم کا پیارا پیارا ارشاد بخاری شریف میں, طاقتور وہ نہیں جو پہلوان ہو دوسرے کو پچھاڑ دے, بلکہ طاقتور وہ ہے جو غصے کے وقت اپنے آپ کو قابو میں رکھے. اور فرمان مصطفیٰ صلی اللہ علیہ وسلم, اللہ پاک فرماتا ہے جو اپنے غصے میں مجھے یاد رکھے گا میں اسے اپنے جلال کے وقت یاد کروں گا, اور ہلاک یعنی عذاب ہونے والوں کے ساتھ اسے ہلاک یعنی عذاب نہ کروں گا. سرکار مدینہ صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم ہے, جو غصہ نکالنے پر قدرت ہونے کے باوجود پی جائے تو اللہ پاک قیامت کے دن اس کے دل کو اپنی خوشنودی سے معمور یعنی بھرپور فرما دے گا. اللہ پاک کے پیارے حبیب صلی اللہ علیہ وسلم نے فرمایا, جس نے غصے کو روک لیا حالانکہ وہ اسے نافذ کرنے پر قدرت رکھتا تھا, تو اللہ پاک قیامت کے دن اس کو تمام مخلوق کے سامنے بلائے گا اور اختیار دے گا کہ جس حور کو چاہے لے لے. نبی محترم صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے, جس شخص نے غصہ پی لیا باوجود اس کے کہ وہ غصہ نافذ کرنے پر قدرت رکھتا ہے, اللہ پاک اس کے دل کو سکون و ایمان سے بھر دے گا. تو میرے پیارے اسلامی بھائیوں, غصے پر کنٹرول کرنا ہے, غصہ پینے کے فضائل بھی ہیں, غصہ پینے کے فضائل بھی ہیں, یعنی غصہ تو آئے گا, یعنی یوں نہیں ہے کہ غصہ जो है बंदे के इख्तियार में हो, या गुस्सा किसी दरवाजे से आता है या किसी खिड़की से आता है तो दरवाजा बंदा बंद कर दे के यहाँ से गुस्सा नहीं आएगा, खिड़की बंद कर दे के यहाँ से गुस्सा नहीं आएगा, कोई सुराख है यहाँ से खास गुस्सा आता है तो बंदा उस सुराख को बंद कर दे के गुस्सा यहाँ से नहीं आएगा, तो ये बंदे के इख्तियार में नहीं है। गुस्सा तो आएगा, तो गुस्सा इंसान के खमीर में रखा है, गुस्से की जरूरत भी है कि अगर बंदे को गुस्सा नहीं आएगा तो फिर इसकी हया कहाँ रहेगी, ये हया कहाँ रहेगी। अगर घर में बेपर्दगी हो रही हो, फिल्में चल रही हो, ड्रामे चल रहे हो, नाच गाने हो रहे हो तो गुस्सा नहीं आएगा इंसान को कि यार मेरे घर में रब की नाफरमानी हो रही है, शरीयत की खिलाफ वर्जी हो रही है, घर में नमाज नहीं पढ़ी जा रही, घर में सुन्नतों पर अमल नहीं हो रहा, गुस्सा तो आएगा ना कि नहीं आएगा। लेकिन अब ये नहीं है कि अब फिल्में देखी जा रही है, ड्रामे देखे जा रहे, गाने बाजे सुने जा रहे तो मारा मारी शुरू कर दी और जो है बच्चों पर को भी बांधना, नमाज नहीं पढ़ तो नहीं, नरमी से, प्यार से, मोहब्बत से, शफकत से, गुस्सा तो आएगा। अभी गुस्सा शैतान पर उतारना है, इन गुस्सा नफ्स पर उतारना है कि मर्दूत शैतान तूने ये हाल कर दिया कि मेरे घर में नमाज ही नहीं पढ़ी जा रही, कोई नमाज नहीं पढ़ रहा, अब मैं तुझे नहीं छोड़ूंगा, अब मैं इनको नमाजी बनाऊंगा, इनको सुन्नतों का पाबंद बनाऊंगा, नरमी से, मोहब्बत से, शफकत से, प्यार से, जैसा उसका मकाम और मरतबा, आपको दावत इस्लामी के दीनी माहौल से भी वाबस्ता हुआ है और वो घर जाकर यूँ करेगा तो उसको तो इज्तिमा में भी नहीं आने देंगे, उसको तो काफिले में भी सफ़र करने नहीं देंगे। तो घर में जो बड़ा होता है, जो सरपरस्त होता है, जिसकी बात चलती है तो फिर उसका फिर अंदाज जुदा होगा, जैसा मतलब के मौका उसके मुताबिक दीन इस्लाम और शरीयत का निफास तो करवाना है ना। अब कोई अपनी दुकान पर बैठा हुआ है और उसकी दुकान पर कोई माल चुरा रहा है, इसको गुस्सा आएगा तब रुकेगा ना, वो गुस्सा ही नहीं आएगा तो बंदा कहेगा कि रुक बात सुनो, और भी बहुत सारा माल रखा हुआ है, अकेले नहीं आना, कल दो चार और को लेकर आना, मजे से उठा कर लेकर जाना, ये थोड़ी बोलेगा, गुस्सा आएगा तो उसका हाथ पकड़ेगा ना। गुस्से का इमाला करना है, इसका रुख बदलना है, ठीक है, शैतान पर गुस्सा करना है, नफ्स पर गुस्सा करे, नफ्स तूने मेरा ये हाल कर दिया, तुम ये फजर में नहीं उठने देता, अब मैं तुझे बताऊंगा, अब मैं उठूंगा, अब मैं उठूंगा। हाँ, तो ये मेरे प्यारे इस्लाम भाइयों है, तो गुस्सा इंसान के खमीर में रखा गया है और गुस्सा जो है दिल में एक चिंगारी की तरह होता है, जिस तरह खाक के नीचे चिंगारी छुपी होती है और जब हवा लगती है तो वो चिंगारी जो है वो भड़कती है, इसी तरह इंसान के दिल में गुस्से की चिंगारी है और बंदे के मिजाज के खिलाफ जब कोई बात होती है तो चिंगारी भड़कती है। अब इसको गर्म खाना खाना था, मिजाज में गर्म खाना था, अब ठंडा खाना सामने आ गया, अब ये चिंगारी भड़केगी, अब इसको जो है गर्मा गर्म चाय पीनी थी लेकिन चाय है ही नहीं, तो अब ये जो है मिजाज के खिलाफ हुआ तो जो है वो चिंगारी भड़केगी। अब ये घर में गया कि आज तो घर में कढ़ाई बनी हुई होगी, गोश्त बना होगा, भूख भी शदीद लगी थी और पता चला सामने दाल आ गई किसी वजह से, अब ये गुस्से की चिंगारी जो है ये भड़केगी, तो जब भड़केगी तो फिर आग जब लगती है दिल में, चिंगारी ये भड़केगी तो फिर खून जोश मारता है, खून जोश मारकर ऊपर की तरफ आता है। आपने देखा होगा कि जिसको गुस्सा आता है तो उसकी नसें फूल जाती है, उसकी आंखें लाल हो जाती है, उसका चेहरा जो है वो लाल हो जाता है और फिर एक तारीख धुआं उठता है जो इसकी सोचने समझने की सलाहियत पर छा जाता है, फिर इससे कुछ नजर नहीं आ रहा होता। जी हाँ, नजर नहीं आ रहा होता से मुराद ये नहीं कि कुछ नजर नहीं आ रहा, इससे मुराद ये कि फिर ये फैसले नहीं कर पाता। आपने गुस्से में बंदे की कैफियत नहीं देखी, बेजान चीजों को लात मारता है, कोई कुर्सी पड़ी होगी तो इसको लात मार देगा, कोई चीज सामने खड़ी होगी तो उसको लात मार देगा, तो शीशे पर हाथ मार देगा, तो अब शीशे का क्या होना, शीशे को तो कुछ नहीं होना, हाथ तो तेरा ही कटना है, 15 टांके तो तुझे ही आने फिर बाद में, या कहीं अपना सर मार देगा। अब ये नॉर्मल आदमी तो ये हरकतें नहीं करता कि बेजान चीजों को लात मारना या किसी शीशे को तोड़ देना, एक नॉर्मल आदमी तो नहीं करता, इस तरह कौन करता है। जब इस तरह की हरकतें कोई मुस्तकिल करने लग जाता है, लोग कहते हैं कि यार पागल हो गए, इसको मतलब कैद करो, इसको बंद करो, किसी पागलखाने में जमा करो, मुस्तकिल ऐसी हरकत करता रहे तो यानी बंदा उस गुस्सा जब आता है और ये गुस्से का जो सिया धुआं इसकी सोचने समझने की सलाहियत पर छा जाता है तो फिर ऐसी हरकत करता है, ये अपनी मतलब चेंज हो जाता है, अपने कंट्रोल में नहीं रहता, ठीक है ना। अगर इसकी ये वीडियो बनाकर इसको बाद में दिखाई जाए तो ये पहचानने से इनकार कर दे और मना कर दे कि मैं नहीं हूँ, ये मैं जो है नहीं हूँ भाई, ये कोई और है, और देखे तो शर्मिंदा हो जाए, है मैंने ऐसी हरकत की थी, मेरा चेहरा ऐसा हो गया था, मैं ये बोल रहा था, मेरी कैफियत ये हो गई थी। हाँ, तो बिल्कुल मतलब कि बंदा एक तरह से चेंज हो जाता है मेरे प्यारे इस्लामी भाइयों। जी हाँ, और बड़े बड़े नुकसान कर जाता है। तभी कहते ना गुस्से में कोई फैसला नहीं करना चाहिए, गुस्से में फैसला कर देता है फिर बाद में रो रहा होता है कि ये मैंने क्या कर दिया, बड़े बड़े नुकसान उठा रहा होता है, फिर अल्लाह भी तो गुस्से में ही दे देता है, پھر بعد میں رو رہا ہوتا ہے, زندگی بھر سر پکڑ کر رو رہا ہوتا ہے. اور بعض اوقات ایسی غلطی آدمی کر جاتا ہے کہ جس کی بھرپائی پھر زندگی بھر نہیں ہو سکتی, زندگی بھر بندہ پچھتاتا رہتا ہے, غصے میں ایسا فیصلہ کر دیتا ہے آدمی, زندگی بھر پچھتاتا رہتا ہے نا. اور پھر کچھ بعض اوقات ایسے کام کر دیتا ہے کہ پھر اس کو کنٹرول کرنا اس کے بس سے باہر ہو جاتا ہے, اور پھر جو ہے اس کو کنٹرول کرنے میں بڑا ٹائم لگ جاتا ہے, ترقی میں رکاوٹ ہو جاتی ہے آدمی کی. ہاں ایک ترقی کر رہا ہوتا ہے لیکن غصے کے سبب بعض جملے ایسے بول دیتا ہے, بعض کام ایسے کر دیتا ہے, بعض فیصلے ایسے کر دیتا ہے کہ پھر اس کی ترقی رک جاتی ہے, پھر اس کو کنٹرول کرنے میں بڑا ٹائم لگتا ہے اس کو, تو بہت بڑے بڑے نقصانات ہیں. تو بندے کو صبر کرنا چاہیے, جب غصہ اس طرح آئے اور کیفیت اس طرح کی بنے تو کوئی فیصلہ نہیں کرنا چاہیے, کچھ بولنا نہیں چاہیے, کھڑا ہے تو بیٹھ جائے, بیٹھا ہے تو لیٹ جائے, جس پر غصہ آ رہا ہے اس کے سامنے سے ہٹ جائے, ہے نا, منہ پر پانی ڈال دے کہ غصہ آگ ہے اور آگ کو پانی بجھاتی ہے. فاروق اعظم رضی اللہ تعالیٰ عنہ فرماتا کلی کر لے, وضو کر لے جب غصہ آئے تو, لیکن خاموش رہے, بولے نہیں, کوئی بات بولے نہیں, پھر غصے میں راز کھول دیتا ہے آدمی, جو اس کے اندر ہوتا ہے وہ باہر نکال دیتا ہے. غصے کے نقصانات بہت ہیں, بہت نقصانات ہیں میرے پیارے اسلام بھائی, بہت نقصان ہے. گھر سے چلا جاتا ہے غصے میں, اب گھر سے چلا گیا غصے میں, اب گھر میں تو لوگ پریشان ہیں لیکن یہ کیا مزے میں, پھر ٹینشن بھی ایسی, پھر وہ ناک کی بات ہوتی ہے کہ اب میں واپس کیسے جاؤں, بے عزتی ہو جائے گی, باہر بھی نہیں رہ سکتا, اب غصے میں نکل تو گیا ہوں گھر سے باہر, اب کھاؤں کہاں, پیوں کہاں, سوؤں کہاں, رہوں کہاں, بیٹھوں کہاں, اٹھوں کہاں, کون رکھے گا بھائی تجھے ایک دن بھی, کوئی نہیں رکھے گا ایک دن بھی. پھر بندہ جو ہے وہ پریشان ہوتا ہے باہر, اب میں بھی نہیں ختم ہوتی ہے بندے کی, کہ میں ختم ہو جائے, بندہ جھک جائے, آ جائے, آج ہی کرے, ان کی ساری کرے, معافی مانگ لے, غلطی ہو گئی مجھ سے, معافی مانگنی چاہیے, جب غلطی ہو گئی تو معافی مانگ لے بھائی, کوئی مسئلہ نہیں ہے, ہو جاتا ہے, انسان ہے نا, معافی تلافی کر لے. تو پھر اس کو ظاہر ہے کہ نفس کو ذلت ملے گی, پھر اگلی دفعہ غصہ آئے گا تو بولے گا دیکھ معافی مانگنی پڑے گی, بے عزتی ہو جائے گی, سیدھا ہو جا نفس کو بولے گا تو پھر یہ کنٹرول پہ رہے گا. تو معافی مانگنی چاہیے, نفس کو ذلیل کرنا چاہیے نا, کہ نفس کے سبب تو یہ ہوا تھا کہ غصہ جو ہے, یہ بھی کہا گیا کہ نفس کا ایک ابھار ہے. ہاں خواہشات تو نفس کی ہوتی ہے نا, کہ یہ چاہیے وہ چاہیے, جب وہ چیز نہیں ملتی تو پھر بندے کو غصہ آتا ہے, یا کسی پر کبھی کوئی توقع ہوتی ہے کہ یہ میری توقع پر پورا اترے گا اور وہ توقع پر نہیں اترتا پورا تو غصہ آتا ہے آدمی کو. تو صبر کے علاوہ اور کیا چاہ رہا ہے یہ بتائیے مجھے. بندہ اگر صبر نہیں کرے گا تو کیا کرے گا, اپنے بال نوچے گا, اپنے کپڑے پھاڑے گا, اپنا سر دیوار پر مارے گا, کرے گا کیا آدمی, کرے گا کیا آدمی, آپ یہ بتائیں میرے پیارے اسلامی بھائی. تو صبر, صبر اور صبر, اور صبر کی بڑی برکت ہے, صبر کی بڑی برکت ہے. جن کو بہت بڑے بڑے مقام اور مرتبے ملتے تو پیچھے صبر ہوتا ہے میرے پیارے اسلامی بھائی, پیچھے صبر ہوتا ہے. ہاں صبر کی بڑی برکت ہے, جو صبر کرتا ہے وہ صبر سے بہت کچھ پاتا ہے, جو صبر کرتا ہے وہ ترقی کرتا ہے, ہر معاملے میں ترقی کرتا ہے. صبر کا معنی رکنا, جو عبادت پر صبر کرے تو اس سے مراد کیا, عبادت سے رک جائے, نہیں, عبادت پر جو مشقت ہے اس پر صبر کرے. عبادت میں بھی مشقت تو ہوتی ہے نا, اب نفل روزہ رکھا اس نے, مشقت ہے, بھوک برداشت کی, پیاس برداشت کی اس نے, یہ صبر کیا, اس نے بھوک پر صبر کیا, پیاس پر صبر کیا, لیکن پھر اس کے بدلے اجر کیا ملے گا, کہ نفل روزہ جو بندہ رکھتا ہے تو زمین بھر سونا خیرات کرے تو اس کا اجر نہیں ہو سکتا. زمین بھر سونا, کسی نے بھائی زمین بھر, اتنی بڑی زمین یار, یہ پوری زمین بھر سونا کیا, کبھی ایک مٹھی سونا بھی نہیں اٹھایا ہوگا, ایک تعداد ایسی ہے کبھی ایک مٹھی سونا نہیں اٹھایا ہوگا کہ یوں اٹھا کر یوں دیکھا ہو ہاتھ پہ. ہاں جو گولڈ والے ہوتے ہیں ان کی دکان پر تو رکھا ہوا دیکھ لیا ہوگا, لیکن بہت بڑی تعداد ہوگی جس نے مٹھی بھر سونا نہیں اٹھایا, میں نے تو نہیں اٹھایا کبھی یوں کہ اٹھا کر دیکھا ہو آدمی نے کہ یہ میرے پاس مٹھی بھر سونا ہے, نہیں ہے بھائی. زمین بھر سونا خیرات کرنے کا تو ثواب ہے نا, زمین بھر سونا خیرات کر دے, نفل روزے کا جو ثواب ہے اس کا برابر نہیں ہو سکتا. مشقت برداشت کی ملا کیا اجر, ملا کیا ثواب, ملا کیا نیکی, ہاں صبر کیا, نوافل ادا کیے, ثواب ملا, نیکی ملی, جی ہاں. تو یہ صبر, 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 اسی طرح دنیاوی اعتبار سے بھی صبر کرے آدمی تو اس کا گھر بھی بچ جائے گا, اس کا کاروبار بھی بچ جائے گا, اس کی عزت بھی بچ جائے گی, بہت کچھ ہو جائے گا. اللہ پاک صبر کی ہمیں توفیق عطا فرمائے. تو صبر کرنا چاہیے. تو بعضوں کا مزاج جو ہے ماچس کی تیلی کی طرح ہوتا ہے کہ ذرا سی رگڑ پر بھڑک اٹھتے ہیں. یہ کون سا مزاج ہے بھائی, یہ کون سا مزاج ہے یار, یہ ایک سینسیبل بندے کا تو مزاج نہیں ہے. یہ ماچس کی تھوڑی رگڑ पर जैसे बारूद की तरह आदमी है, थोड़ी रगड़ लगी तो भड़क गया, नहीं ऐसा नहीं होना चाहिए मेरे प्यारे इस्लाम पे, कंट्रोल करना चाहिए। गुस्से के वक्त इंसान जज्बात में आकर सही और गलत की तमीज यानी फर्क भूल जाता है, और क्या ना कि फैसला नहीं करना चाहिए, गुस्से में कोई फैसला नहीं करना चाहिए और खुशी में कोई कमिटमेंट नहीं करनी चाहिए, ये भी याद रख। बंदा खुश है और बोले ठीक है मैं दे दूंगा तुमको, फिर बाद में वो बोले हैं ये क्या हो गया, तो खुशी में कोई कमिटमेंट नहीं करना चाहिए, गुस्से में कोई फैसला नहीं करना चाहिए, बहुत अहम मदनी फूल है मेरे प्यारे इस्लामी भाइयों। गुस्से की हालत में फैसलों से परहेज कीजिए, क्योंकि उबलते पानी में अपना अक्स यानी साया दिखाई नहीं देता। तो गुस्सा जो है वो अपने नफ्स के लिए नहीं करना, ये याद रखिएगा कि गर्म पानी की ठंडे पानी की जगह गर्म पानी मिल गया तो बंदा गुस्से में आ गया, अच्छे खाने की जगह मतलब कोई लजीज खाने की जगह कोई दाल पानी सामने आ गया तो गुस्सा आ गया, तो हमें अपने लिए गुस्सा है ना, अपने नफ्स के लिए गुस्सा नहीं करना, ये याद रखिएगा मेरे प्यारे, अपने लिए गुस्सा नहीं करना। सोना था कोई जगह पर अपनी सो गया तो अब है मुझे सोना था, मेरी जगह थी भाई तेरी जगह, सो गया कोई बात नहीं सोने दो यार अपना भाई, कोई मसला नहीं। जैसे यहाँ पर होते हैं कोर्सेज वगैरह और हम आते हैं, ये भी इसकी जगह तो ये तो मेरी जगह है, ये तो मेरी जगह, सो गया तो ये अपने लिए कर रहा है ना गुस्सा, तो अपने लिए गुस्सा नहीं करना। गुस्सा पीने वालों से अल्लाह मोहब्बत फरमाता है जी, गुस्सा पीने वालों से अल्लाह मोहब्बत फरमाता है। सैयदुना इमाम ज़ैनुल आबिदीन रज़ी अल्लाह अन्हु, आपकी कनीज आपको वजू करवा रही थी, जिस बर्तन से वजू करवा रही थी वो बर्तन किसी तरह छूट गया हाथ से, आपके सरे मुबारक पर लगा, चोट लगी, गुस्सा आया। अचानक जब कोई इस तरह की चीज होती है, मैंने कहा ना गुस्सा तो इंसान के यूं इख्तियार में नहीं है, गुस्सा आया तो आपने उस कनीज की तरफ देखा तो उसने कहा वल काज़िमीन अल-ग़ैज़ा, और गुस्सा पीने वाले, और गुस्सा पीने वाले। जब कुरान पाक की आयत सुनी इमाम ज़ैनुल आबिदीन रज़ी अल्लाह अन्हु कहते मैंने गुस्सा पी लिया, कहा वल आफ़ीना अन-नास, और मुआफ करने वाले, गुस्सा पीना पी लिया अब मुआफ भी तो करना है, वलाफीना अन-नास, और मुआफ करने वाले, तो आपने कहा मैंने मुआफ कर दिया। और एहसान करने वालों से अल्लाह मोहब्बत फरमाता है, गुस्सा पीना और चीज है, मुआफ करना और चीज है, और एहसान करना और चीज है। इंसान ने गुस्सा तो पी लिया पर मुआफ नहीं किया, दिल में बात मौजूद है, मुआफ नहीं किया, दिल में कची है, मुआफ नहीं किया, तो मुआफ भी करें, क्यों? क्योंकि मुआफ नहीं किया तो फिर वो बात जहन में आती रहेगी, वो बात जहन में आती रही, इसने मेरे साथ ये किया था। अच्छा आपने कुछ कार्रवाई नहीं की, गुस्सा उस वक्त पी लिया लेकिन मुआफ नहीं करे, लेकिन जब बंदा मुआफ कर देता है तो कहता है यार मुआफ तो कर दिया, अब क्या इस पर सोचना, मुआफ कर तो दिया अब क्या इस पर सोचना, और मुआफ करो मुआफ किए जाओगे, रहम करो रहम किए जाओगे, दरगुजर कहाँ है मेरे प्यार इस्लाम पर। अल्लाह जब बंदे को मुआफ करता है तो अल्लाह भी बंदे को मुआफ फरमा देता है। चलते फिरते ठोकर लग जाती है, ठोकर लग गई किसी की तो बंदा देखने लग जाता है, अंधे हो दिखता नहीं है, नजर नहीं आता, वो भी बोलता है नहीं मुझे दिखता है, तुम्हारा नाक दिख रहा है, तुम्हारी आंख दिख रही है, फिर वो वहीं पर लगाता है, लड़ाई शुरू हो जाती है, लड़ाई शुरू हो जाती है। तो भाई कोई जानबूझकर तो आपको ठोकर नहीं मारेगा कि कोई आया और ठोकर जानबूझकर मार दी, ऐसा तो नहीं करता कोई, लग गई इंसान है, खता हो गई, गलती हो, लग गई, अब चीखने चिल्लाने से क्या होगा, क्या आपका जख्म ठीक हो जाएगा, क्या आपकी तकलीफ दूर हो जाएगी, कोई बात नहीं भाई, कोई बात नहीं, कोई बात नहीं, माफ कर दो, कोई बात नहीं, अल्लाह खैर करे, कोई बात नहीं। कोई चल रहा है कीचड़ पांव पर उसके लगते हुए आपके कपड़ों पर आ गया, आप कपड़े देख रहे हो, फिर उसको देख रहे हो, फिर कपड़े देख रहे हो, फिर उसको देख रहे हो, फिर उसको यूं कर रहे हो, फिर यूं जा रहे हो, भाई हो गया, अब यूं करने से, यूं देखने से, बोलने से क्या ये साफ हो जाएगी, धुल जाएगी? अच्छा जानबूझकर तो फेंकी नहीं, हो गया इंसान है, कोई बात, बोले कोई बात नहीं, अल्लाह खैर करे, कोई बात नहीं, माफ कर दो भाई, दरगुजर कर दो, माफ करो माफ किए जाओगे, रहम करो रहम किए जाओगे। तो इस तरह के तो बहुत सारे मौके आदमी को मिलते हैं माफ करने के मेरे प्यारे इस्लाम भाइयों, तो माफ कर देना चाहिए, माफ कर देना चाहिए, दरगुजर से काम ले, अल्लाह पाक भी माफ फरमाने वाला है, हाँ अल्लाह पाक भी माफ फरमाने वाला है, अल्लाह पाक भी रहम फरमाने वाला है, तो रहम करे माफ करे, और किसी चीज को इतना उस अपने ऊपर यूं लेने की जरूरत नहीं होती। तो इस तरह के रास्ते में बहुत सारी चीजें हो रही होती है। अच्छा आप इस तरह उसको माफ करेंगे तो उसको शर्मिंदगी ज्यादा होगी, کو شرمندگی زیادہ ہو گئی ہے, بولے وہ مزید وہ آج ہی کرے گا, یہاں بولے کوئی بات ہو گیا, اللہ خیر کرے, اللہ آسانی فرمائے. تو اس کے دل میں بھی محبت پیدا ہوگی نا, کیا ہوگا, محبت ہی پیدا ہوگی. یہی چیزیں گھر پر ہو رہی ہوتی ہے, معاف کر دیا کریں تو معاف کرنے والوں کو بروز محشر کیا ملے گا. ہاں جو معاف کرتے ہیں بروز محشر یہ ندا دی جائے گی کہ جس کا اجر اللہ کے ذمہ کرم پر ہے اٹھے اور جنت میں چلا جائے, کوئی نہیں اٹھے گا. پھر ندا دی جائے گی کہ جس کا اجر رب کے ذمہ کرم پر ہے اٹھے جنت میں چلا جائے, بے حساب جنت میں داخلہ, کوئی نہیں اٹھے گا. پھر یہ ندا دی جائے گی کہ جس کا اجر اللہ کے ذمہ کرم پر ہے اٹھے اور جنت میں چلا جائے, پھر کوئی نہیں جائے گا. پھر کوئی کہے گا کس کا اجر اللہ کے ذمہ کرم پر ہے, تو کہا جائے گا ان کا جو دنیا میں معاف کر دیا کرتے تھے. ایک تعداد اٹھے گی بغیر حساب کے جنت میں داخل ہوگی. ہاں معاف کیا کرے, معاف کرے, درگزر سے کام لے. تو غصہ پینا اور چیز ہے, معاف کرنا اور چیز. تو معاف بھی کر دیا کریں, دل میں کچی نہ رکھا کریں. اب غصہ بھی پی لیا, معاف بھی کر لیا, احسان بھی تو کرنا ہے, احسان بھی تو کرنا ہے. بعض لوگ غصہ بھی پی لیتے, معاف بھی کر دیتے ہیں, احسان نہیں کرتے. پھر اس نے میرے ساتھ وہ کیا تھا, یعنی اس کی مدد نہیں کرتے, اس کی پریشانی میں کام نہیں آتے, اس کے غم میں کام نہیں آتے, اس کی آزمائش میں کام میں نہیں آتے. یہ کر سکتے لیکن نہیں کرتے, وہ چیز اس کو رہتی ہے. تو احسان کرنا, واللہ یحب المحسنین, اور احسان کرنے والوں سے اللہ محبت رکھتا ہے. تو اس کنیز نے کیا کہا, والقاضبین الغیظ, اور غصہ پینے والے. امام زین العابدین رضی اللہ عنہ نے کیا کیا, میں نے غصہ پی لیا. والعافین عن الناس, اور معاف کرنے والے, آپ نے کیا کہا, میں نے معاف کر دیا. واللہ یحب المحسنین, اب احسان کرنا ہے. کنیز نے کہا واللہ یحب المحسنین, اور احسان کرنے والوں سے اللہ محبت فرماتا ہے. تو آپ نے کہا, اب احسان کرنے کی باری, تو آپ نے کہا میں نے تجھے آزاد کیا, غصہ بھی پی لیا, معاف بھی کر دیا, اور احسان بھی کیا. میرے پیارے اسلام بھائی, غصہ بھی پئیں, معاف بھی کریں, احسان بھی کریں. جب یہ چیز ہوگی تو وہ پکا دوست ہو جائے گا, گہرا دوست ہو جائے گا, ایسا دوست ہو جائے گا کہ آپ پر جان قربان کرنے والا بن جائے گا. میرے پیارے اسلامی بھائیو, آپ یہ عمل کریں نا. مومنین کا عمل تو یہی ہے, اور یہ تو متقیوں کے اوصاف بیان ہوئے یہ قرآن میں, یعنی جنت کے متعلق بیان ہوا قرآن میں. پھر جنت کس کے لیے ہے, اعدت للمتقین, جنت متقیوں کے لیے, جنت متقیوں کے لیے. اور متقیوں کے اوصاف کیا ہے, یہ قرآن میں یہی بیان ہوئے, الذین ينفقون فی السراء والضراء, کہ تنگ دستی میں اور مالداری میں اور رائے خدا میں دیتے ہیں. والقاضبین الغیظ, غصہ پینے والے. یہ متقیوں کے اوصاف بیان کیے, جو متقی ہوتے ہیں ان میں یہ وصف ہوتے ہیں, یہ غصہ پینے والے ہوتے ہیں. والعافین عن الناس, اور معاف کرنے والے, یہ معاف کرنے والے ہوتے ہیں. واللہ یحب المحسنین, اور یہ احسان کرنے والے ہوتے ہیں. یہ متقیوں کے اوصاف بیان ہوئے قرآن میں, کہ تنگ دستی ہو, مالداری ہو, رائے خدا میں دیتے ہیں, غصہ پیتے ہیں, معاف کرتے ہیں, اور احسان کرتے ہیں. اور متقی کا مقام کیا ہے, مرتبہ کیا ہے, اللہ کے نزدیک عزت والا وہ ہے جو متقی ہے, جو تقوی والا ہے, پرہیزگاری اختیار کرتا ہے. میرے پیارے اسلامی بھائیوں, غصے پر کنٹرول کرنا ہے, یہ متقیوں کے اوصاف میں سے ایک وصف ہے. اللہ پاک ہمیں غصے پر کنٹرول کرنے کی توفیق عطا فرمائے. تو اپنی زبان کو ذکر اللہ سے تر رکھیں, کیونکہ غصہ جو ہے یہ برائیوں کی جڑ ہے, یہ برائیوں کی جڑ ہے. پھر غصے سے بہت ساری برائیاں پیدا ہوتی ہیں. جب غصہ آتا ہے تو پھر یہ کینے میں بدلتا ہے. جب بندہ بدلہ نہیں لے سکتا, اپنے چھوٹے سے تو بدلہ لے لیتا ہے, اس کو مارتا بھی ہے, جھاڑتا بھی ہے, لتاڑتا بھی ہے, جو جس پر قدرت ہوتی ہے. اور جو قدرت سے باہر ہوتا ہے, بڑا ہوتا ہے, اپنی قدرت سے باہر ہوتا ہے, بڑا ہوتا ہے, عہدے دار ہوتا ہے, اس کو کچھ بول نہیں سکتا, تو پھر اب وہ غصہ اتار نہیں سکتا, تو پھر یہ کینے میں تبدیل ہو جاتا ہے. پھر کینے سے حسد پیدا ہوتا ہے, اور حسد تو ام الامراض ہے, اور حسد سے پھر جو بیماریاں پیدا ہوتی ہیں, پھر جو ہے وہ غیبت, چگلی, جس پر غصہ ہے, جس پر حسد ہے, چگلی تو شماتا, تو بھائی پھر اتنی برائیاں پیدا ہوتی ہیں. تو غصہ جو ہے یہ برائیوں کی جڑ ہے. میرے پیارے اسلام بھائیو, اس سے بہت سارے برے اوصاف پیدا ہوتے ہیں. اللہ پاک ہمیں غصے پر کنٹرول کرنے کی توفیق عطا فرمائے. تو امیر علیہ سنت کا رسالہ ہے کہ غصے کا علاج, یہ رسالہ ضرور حاصل کر لیں. غصے کا علاج. اس میں سے ہی میں نے کچھ بیان جو کیا, اس میں سے کیا کچھ بیان, تو یہ حاصل کریں, اس کا مطالعہ کر لیں, اس کو پڑھ لیں, اس کو سمجھ لیں, تو انشاءاللہ اس کے متعلق بہت علم حاصل ہوگا اور بہت بہت بڑی بڑی آزمائشوں سے انشاءاللہ الکریم ہم بچیں گے, اللہ کی رحمت سے بچیں گے انشاءاللہ. تو یہ غصے کا علاج رسالہ, یہ آپ نیٹ سے بھی ڈاؤن لوڈ کر سکتے ہیں اپنے پاس, مکتبۃ المدینہ سے جو ہے قیمتاً طلب کریں تو انشاءاللہ الکریم اس کی برکتیں ہمیں نصیب ہوگی. اس میں پیشگی معاف کرنے کی فضیلت بھی موجود ہے اور بھی بہت کچھ الحمدللہ موجود ہے. اللہ پاک ہمیں نیک اعمال کرنے کی توفیق عطا فرمائے. آمین. بجاہ خاتم النبیین صلی اللہ علیہ وسلم, صلوا علی الحبیب صلی اللہ علی محمد.
میں مبلغ بنوں سنتوں کا, خوب چرچا کروں سنتوں کا, ہو کرم بہر خان.